نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير. قال الله تبارك تعالى في القرآن المجيد بعد أعوذ بالله من الشيطان الرجيم لإيلاف قريش إيلافهم رحلة الشتاء والصيف فليعبدوا رب هذا البيت الذي أطعمهم من جوع وآمنهم من خوف. اللہ تعالیٰ سے مدد مانگتے ہوئے آج ہم صحیح بخاری کے پہلے باب کا آغاز کریں گے. جیسا کہ پچھلے سیشن میں یہ بات ہو گئی تھی کہ ہمارا یہ سفر مختصر صحیح بخاری کا سفر ہوگا, اور امام بخاری کی جو تفصیلی کتاب ہے اس سے تھوڑا سا اس کی ترتیب فرق ہے. اس کتاب کے اندر جو ٹاپکس آئیں گے یہ فقہی احکامات کی بنیاد پر ہیں. اگر آپ امام بخاری کی تفصیلی کتاب دیکھیں تو اس میں ابواب کی ترتیب اس طرح سے نہیں دکھے گی آپ کو. تو بہتر ہے کہ جس کتاب سے استاد پڑھے اسی کو اگر آپ اپنے سامنے رکھیں تو فائدہ ہوگا, کیونکہ بہت سارے پبلیکیشنز نے بھی اس کو چھاپا اور بہت سارے مختلف اس کے ایڈیشن بھی ہیں. خاص طور پہ انگلش اردو دونوں میں فرق ہو جاتا ہے, کیونکہ جب ہم کتاب سنتے وقت لاسٹ رہتے ہیں, پریشان رہتے ہیں, تو پھر ہم فوکس نہیں کرتے. تو اس کتاب کی خوبیوں میں ایک خوبی کیا ہے, چونکہ یہ صحیح بخاری کے بعد لکھی گئی, اور آپ یہ سب جانتے ہیں کہ جو چیز بعد میں لکھی جاتی ہے وہ پہلی سے زیادہ آرگنائزڈ ہوتی ہے. اس کو آپ یوں سمجھ لیجئے کہ جب پہلی دفعہ آپ نے کوئی کام کیا ہوگا تو وہ کیسے کیا تھا, اور اس کے بعد دوبارہ کیا تو اس کو آرگنائز کیا. پہلی دفعہ تو چولہا بھی جلائیں تو ماچس ہاتھ پہ لگ جاتی ہے, لیکن کچھ دفعہ پکانے کے بعد آپ اتنے ایکسپرٹ ہو جاتے ہیں کہ اندازوں سے بھی کام کرتے ہیں. تو اس کتاب کے رائٹر امام زبیدی نے کتاب کی ترتیب اس طرح سے کی کہ جو کسی بھی ایک نئے پڑھنے والے کی ضرورت ہو سکتی ہے. مثلا سب سے پہلے ہم دیکھیں گے کتاب الوحی, اور اس سے بھی پہلے ایک حدیث جو آئے گی اس کو ہم انشاءاللہ بھی ذکر کرتے ہیں. تو وحی کی سے اس بک کا آغاز کیوں ہوا, کیونکہ وحی تو سورس ہے, اسی سے تو دین اسلام شروع ہوتا ہے. پھر اس کے بعد ہم دیکھیں گے کہ علم کا باب ایمان کی بات ہوگی, کیونکہ جو کچھ ہم یہاں سیکھنے والے ہیں یہ سب کچھ کر لیں لیکن ایمان نہ لائیں, ایمان کی حقیقت نہ معلوم ہو تو بھی فائدہ نہیں ہوگا. پھر اسی طرح علم, ایمان کے بعد جس چیز کی ضرورت ہوتی ہے وہ علم کی ضرورت ہوتی ہے نا. کوئی کلمہ پڑھتا ہے لا الہ الا اللہ کہتا ہے تو اس کے بعد اس کو چھوڑ نہیں دینا چاہیے, بلکہ اس کو علم کا پانی پلانا چاہیے. پھر اس کے بعد ہم دیکھیں گے وضو, طہارت, اور پھر نماز, اور نماز سے متعلق پھر سارے ابواب جو بھی ہیں. تو گویا کہ آپ کہہ سکتے ہیں کہ ترتیب سے پڑھتے جائیں گے تو ذہن میں ابھرنے والے سوالات کا جواب ملے گا. پڑھیں گے کیسے اس کو بھی سمجھ لیجئے. پڑھنے کا طریقہ ایسے ہوگا کہ آج کے سبق کے علاوہ, کیونکہ آج ہم صرف اس کا دیباچے میں جو ایک حدیث ہے اس کو ایکسپلین کریں گے, کیونکہ اسی کی بنیاد پہ تو پھر ہماری انشاءاللہ پوری کتاب چلے گی. لیکن اس کے بعد سے جو ہم پڑھیں گے اس کا طریقہ کیا ہوگا کہ ہر باب میں سے ہم حدیث میں سے کچھ سلیکٹڈ حصے عربی میں پڑھیں گے, ٹھیک ہے؟ خاص طور پہ وہ مختصر احادیث ہر ٹاپک کے اندر سے کہ جن کو یاد کرنا آسان ہو. ان شاء اللہ تعالیٰ میں آپ کے سامنے پڑھوں گی, آپ ساتھ دہرائیں گے, اور اس کو پھر ہم بعد میں یاد بھی کریں گے. کیونکہ یہ بات ہم کیوں کرنا چاہتے ہیں, آپ کو یاد ہوگا پچھلے سیشن کا سنا ہوا جملہ کہ نبی صلی اللہ علیہ وسلم کی دعا لینے کے لیے کہ اللہ اس کے چہرے کو تر و تازہ رکھے کہ جس نے میری بات کو سنا اس کو یاد کیا اور اس کو پھر ویسے ہی آگے بیان کیا. تو بے شک اردو میں پڑھنے سے فائدہ ہوگا ہمیں, لیکن عربی کا کچھ حصہ پڑھنا ہمارے لیے فائدہ مند ہوگا. یا ایک چھوٹی سی اصلاح کر دوں کہ جیسے قرآن پاک کے اندر جب ایک ایک لفظ پڑھتے ہیں تو اس کے دس دس نیکیوں کی بات آتی ہے, تو کیا حدیث پڑھنے کا بھی ہمیں اجر ہے؟ تو اس کے لیے پہلی بات سمجھ لیجئے کہ حدیث کو پڑھنے کے لیے کیا اس کے ہر لفظ پر بھی نیکی ہیں, اس کے لیے ہمیں کوئی بھی نص نہیں ملتی, ٹھیک ہے؟ اب اس کا یہ نہیں مطلب کہ پڑھیں گے تو ثواب نہیں ہوگا. کلو معروف ان صدقہ, ہر نیکی کا اجر ہے. فَمَنْ يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ خَيْرًا يَرَهُ, رائٹ؟ تو یہ نیکی ضائع کیسے ہوگی؟ اور ہم دیکھ چکے ہیں پچھلے سیشنز میں کہ کس طرح ہمارے اسلاف میں صحیح بخاری کو حفظ کرنے کا رجحان تھا, اسی طرح حدیث کو یاد کرتے تھے. تو اس کو یاد کرنے سے फहम खुलेगा। ज्यादा फायदा ये होता है कि इनको जब हम याद करते हैं, तो जब कोई ऐसा मौका हमारी जिंदगी में आता है जब अमल का वक्त हो, तो फिर वो किताबों से ढूंढनी नहीं पड़ती, बल्कि वो हमें ऐसे ही याद हो जाती है। फिर उसके बाद हम जब अरबी में टेक्स्ट पढ़ेंगे, फिर इसके बाद इंशाल्लाह आपको लफ्जी तर्जुमे के साथ वो चीजें बताऊंगी कि जो मेरे ख्याल में आपके लेवल पे पहुंचने के बाद आपके लिए मुश्किल है। अल्हम्दुलिल्लाह आप में से अक्सरियत जो है वो वर्ड टू वर्ड ट्रांसलेशन कर चुकी है मुख्तलिफ कोर्सेज में, कुरान पाक का लफ्जी तर्जमा उनको मालूम है। तो हदीस के अंदर से भी वो हिस्से जिसकी जरूरत महसूस की जाएगी, इसको इंशाल्लाह हम लफ्ज़ ब लफ्ज़ पढ़ेंगे, ठीक है। फिर उसके बाद हम एक और काम करेंगे, और वो क्या है कि मुश्किल अल्फाज हर हदीस में से जो आएंगे, हम उनको अंडरलाइन भी करेंगे और उसकी लिस्ट बनाएंगे, ठीक है। जब उसकी लिस्ट बनेगी तो उसका फायदा क्या होगा कि आपके पास एक ऐसी लिस्ट तैयार होगी कि सिर्फ उसी को याद कर लेने से आपके लिए बाकी काम को करना आसान हो जाएगा, ठीक है। फिर उसके बाद इस किताब को हम जब पूरा टेक्स्ट इसका पढ़ के उर्दू तर्जुमे के साथ, तो फिर इसमें से मसाइल को अखज करेंगे। देखिए, हदीस को पढ़ने का बहुत ही ज्यादा फायदा है, और वो क्या है कि हम हदीस के साथ साथ अमल की कोशिश भी करें और हमारे जहन खुल जाए, हमें कुरान पाक की आयात को लेने के लिए सहूलत हो जाए। तो लिहाजा हम इस चीज़ को लेकर फिर इसमें से मसाइल नोट करेंगे, और आप देखेंगे कि एक हदीस में से अंबार निकलता है बाज़ दफ़ा मसाइल का, जिसके बारे में कभी हमारी सोच भी नहीं गई होती। और उसके बाद फिर इंशाल्लाह ताला आपने इनकी मसाइल की भी लिस्ट अलग बनानी है, और कुछ चीज़ें और भी आपको साथ साथ बताई जाएंगी। ये दुआ कीजिए कि अल्लाह सुबहान तला हमारे लिए इस सिलसिले को आसान कर दे। चंद लफ्ज़ जो बार बार सुनेंगे हदीस के दौरान, वो भी थोड़े से एक्सप्लेन कर देती हूँ ताकि आपको फिर उसका फ़र्क भी पता चले। पहली बात ये कि लफ्ज़ हदीस क्या है। हदीस लफ्ज़ का मानी है हदसा, हा दाल सा। हदस कहते हैं नई चीज़ को। ये जो उर्दू में हम लफ्ज़ बोलते हैं ना, हादसा हो गया यानी एक्सीडेंट होना, ये क्या है, एक नई चीज़ हो गई। हादसे अच्छे भी होते हैं, हादसे बुरे भी होते हैं, ठीक है। तो हदीस को कोई वाक्या या कोई बात कहना क्या है, इससे मतलब कि हदीस से जब भी कोई बोलता है तो वो बात पहले से मौजूद नहीं थी, अब उसने उसको दोबारा इसको कहकर एक नई चीज दे दी। इसका मतजात लफ्ज क्या है, बेदा, बाद आलैन बेदत। इसीलिए अब देखेंगे कि अरबी में कुल्लु बिदतिन दलाला से पहले जो बात आती है, इन्न शर्रुल उमूरी मुहदसतुहा व कुल्लु मुहदसतिन बिदा व कुल्लु बिदतिन दलाला व कुल्लु दलालतिन फिन्नार। तो गोया के इधर क्या पता चला कि हदीस नबी जब हम कहते हैं तो नबी की बात, ठीक है। हर हदीस के दो हिस्से होते हैं। पहला हिस्सा वो है जिसमें बयान करने वाले की बात नबी सल्लल्लाहु अलैहि वसल्लम तक पहुंचती है, ठीक है। मसलन आप देखें कि कोई भी हदीस जब आप लेते हैं तो अन फुला अन फुला अन इब्ने अब्बास अन फुला, तो अन से लेकर नबी सल्लल्लाहु अलैहि वसल्लम के कौल कहने तक के सफर को हम लोग सनद कहते हैं, चेन कह लीजिए, सनद कह लीजिए, यानी एक चेन चलती है। और इसनाद के बारे में पीछे कहीं आप जुमला ये सुन चुके होंगे कि लौल अल असनादु, अगर सनदें ना होती तो फिर क्या होता, मन काला बमा काला, हर एक ने जो कहा था या जो कुछ उसने चाहा कह दिया, यानी कोई क्राइटेरिया नहीं ना रहता। तो पहला हिस्सा सनद है, वो अल्फाज रिवायत के होते हैं जो हम तक बात पहुंचने में आई। उसके अलावा जो बीच का हिस्सा होता है उसको कहते हैं मतन, यानी नबी सल्लल्लाहु अलैहि वसल्लम की जुबाने मुबारक से निकले हुए अल्फाज को मतन कहते हैं। तो हम यहाँ ज्यादा कोशिश करेंगे मतन की, क्योंकि ये मुख्तसर किताब है जो हम अपने अमल के लिए पढ़ रहे हैं, और हमारे पढ़ने का मकसद भी यही है कि हमारी अंडरस्टैंडिंग हो। तो फिर हम इंशाल्लाह ज्यादा वक्त उसके मतन पे लगाएंगे, कहीं कहीं जरूरत हुई तो सनद में से किसी भी रावी के ऊपर हम बात कर सकते हैं। फिर इसके बाद आप देखिए कि जब भी कोई हदीस शुरू होती है तो उसके शुरू में अमूमन एक लफ्ज आता है, हद्दसना, हमसे बयान किया। कहीं आप पढ़ेंगे अखबरना, कहीं आप पढ़ेंगे समेतु, ठीक है। इनका थोड़ा सा फर्क भी नोट कीजिए, और आप इन सारी बातों को नोट करते वक्त ये भी तो सोचिए कि ये हदीस साइंस कितनी वसी है कि बावजूद कोशिश के अभी तक हम हदीस पे आ ही नहीं पा रहे जो असल में पढ़ने बैठे हैं, क्योंकि ये सारे उसके टूल्स हैं और इन टूल्स को ना समझ सके तो बात का फायदा नहीं होगा। तो जब भी कोई हदीस हदसना से आए तो इसका मतलब क्या होता है कि उस्ताद पढ़ रहे थे और शागिर्द सुन रहे थे। ठीक है जी, तो अल्हम्दुलिल्लाह ये सारी बातें जानने के बाद अब इंशाल्लाह हम इस बात के लिए तैयार हैं कि हम असल में तो वो इस किताब का खुतबा है लेकिन आती किताबुल वही में है, पहली हदीस है, इससे पहले एक दफा दुरूद शरीफ सुनते भी हैं और इसको पढ़ेंगे भी।
صلي على محمد وعلى آل محمد كما صلي